کے احکام پہ بھی مجھ کو چلا دے، قرآن کے احکام پہ بھی مجھ کو چلا دے۔
الحمدللہ رب العالمین، والصلاۃ والسلام علی سید الانبیاء والمرسلین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ الصلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ، الصلاۃ والسلام علیک یا سیدی یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ محترم ناظرین کرام، آپ دیکھ رہے ہیں پروگرام احکام قرآن۔ سورہ نحل ہمارے مطالعے میں ہے، اور پچھلے پروگرام میں ہم نے حیوانات کے تعلق سے کچھ چیزیں تھیں اس کی تفسیر پڑھی اور اس کے احکامات جانے، خاص طور پر جو سی فوڈ ہے اس کے حوالے سے جو احکام بیان ہوئے اس کا پس منظر اور اس کی تفصیل ہم نے پچھلے پروگرام میں سیکھی۔ آج ہمارے مطالعے میں سورہ نحل کی آیت نمبر 66، 67 اور 68 ہوگی۔ جو ہمارے پروگرام کا پیٹرن ہے، اس پیٹرن کے تعلق سے جو اصل مقصود ہے، جس آیت کی تفسیر بیان کرنا پروگرام میں مقصود ہے، وہ آیت ہے آیت نمبر 67۔ لیکن ایک ربط کلام کے طور پر ہم آیت نمبر 66 کو بھی شامل کریں گے اور 68 کو بھی شامل کریں گے۔ بنیادی طور پر جو آج کا موضوع ہے وہ ہے، ایک سائنسی عمل ہے، فرمنٹیشن، کہ پھل ہوتے ہیں، بہت ساری چیزیں ہوتی ہیں، ان کے اندر ایک قدرتی عمل ہوتا ہے جو انہیں ایک دوسرے شیپ میں منتقل کرتا ہے۔ مثال کے طور پر دودھ ہے، دودھ سے ہم دہی بناتے ہیں، تو یہ فرمنٹیشن ہے۔ اسی طریقے سے مختلف قسم کی سبزیوں یا دیگر چیزوں سے، بعض پھلوں سے سرکہ بنتا ہے، یہ فرمنٹیشن ہے۔ یہ شراب بنتی ہے، یہ اس کا ایک اگلا سٹیج ہے۔ پھلوں کے یہ جو اگلے سٹیج ہیں، ان میں کیا حلال ہے اور کیا حرام ہے، یہ بنیادی طور پر آج کا ہمارا موضوع ہے۔ اور اس کے علاوہ چونکہ آیت نمبر 66 کے اندر اللہ رب العزت نے جانوروں سے نکلنے والا جو دودھ ہے اس کے نظام کو بیان کرتے ہوئے دعوت عبرت دی ہے، اس کا کیا پس منظر ہے، اس پر بھی گفتگو کریں گے تفصیل کے ساتھ۔ آئیے سب سے پہلے آیت نمبر 66 جو ہے اس کی تلاوت اور ترجمہ سنتے ہیں۔
قرآن رہنما ہے، جنت کا راستہ ہے، وَإِنَّ لَكُمْ فِي الْأَنْعَامِ لَعِبْرَةً نُسْقِيكُمْ مِمَّا فِي بُطُونِهِ مِنْ بَيْنِ فَرْثٍ وَدَمٍ لَبَنًا خَالِصًا سَائِغًا لِلشَّارِبِينَ۔
ترجمہ کنز الایمان۔
اور بے شک تمہارے لیے چوپایوں میں نگاہ حاصل ہونے کی جگہ ہے، ہم تمہیں پلاتے ہیں اس چیز میں سے جو ان کے پیٹ میں ہے، گوبر اور خون کے بیچ میں سے خالص دودھ، گلے سے سہل اترتا، پینے والوں کے لیے۔
محترم ناظرین کرام، امام فخر الدین رازی رحمت اللہ تعالی علیہ، اس سے پہلے جو آیت مبارکہ ہے آیت نمبر 65، اس کے آغاز میں اس کی تفسیر بیان کرتے ہوئے ایک بڑا ہی عظیم نقطہ بیان کرتے ہیں۔ آپ بیان کرتے ہیں کہ نزول قرآن کا جو مقصود اعظم ہے، قرآن کیوں نازل ہوا، چار مقصود اعظم ہیں قرآن نازل ہونے کے۔ نمبر ایک، الہیات کا بیان، اللہ رب العزت کے وجود پر دلائل دینا، اللہ تعالیٰ کی صفات کو بیان کرنا، صفات کے اندر ساری چیزیں آ گئیں، علم، اس کا اختیار، اس کی قدرت، اس کا مقام، اس کا مرتبہ، الہیات، ان تمام چیزوں کو شامل ہے۔ اور صفات اس وقت ثابت ہوتی ہیں جب وجود مانا جائے۔ الہیات کا مطلب یہ ہے کہ چونکہ بعض لوگ مشرک تھے اس زمانے میں، تو وہ ایک سے زیادہ خداؤں کے قائل تھے، تو الہیات کا ایک پہلو یہ ہے کہ خدا ایک ہی ہے इस बात को साबित करना। और दूसरे कुछ लोग वो थे जो तसव्वुर इलाही को नहीं मानते थे, तो तसव्वुर इलाह का इस बात ये मौजू भी इलाहियात ही में से एक मौजू है। दूसरा जो मौजू है वो है नबुवत, ये दूसरा बड़ा मकसूद आज़म है। और तीसरा जो मौजू है, जो मकसूद आज़म है नुज़ूल कुरान का, वो है माद यानी कयामत का दिन। अंजाम का ज़िक्र, कयामत का ज़िक्र, रोज़े महशर का ज़िक्र कुरान मजीद फुरकान हमीद में जा बजा होता है। और इसके अपने मकासद हैं, इसकी अपनी वजूहात हैं, इसकी अपनी पूरी तफसील है। और जो चौथी चीज़ है वो है इस बात कज़ा व कदर। इंसान बहुत सारे ऐसे होते हैं जो मुसलमान होते हैं लेकिन उनके जहनों में ख्यालात जन्म पाते हैं कि जनाब मैं गरीब क्यों हूँ, ये अमीर क्यों है, मेरा कद छोटा क्यों है, इसका ऊंचा क्यों है, मेरी हैसियत ये क्यों है, इसकी ये क्यों नहीं है, हमारे इलाके गर्म हैं फला मुल्कों के इलाके ठंडे हैं, ये क्यों है। तो एक निज़ाम कायनात है उसका नाम है कज़ा व कदर। और ख़ास तौर पर जब इंसान की ज़ात को लिया जाए तो अल्लाह रब्बुल इज़्ज़त की रज़ा, अल्लाह ताला की मशीयत और अल्लाह रब्बुल इज़्ज़त ने जो मुकद्दर फरमा दिया, इन तमाम चीज़ों का समझना ज़रूरी है। अल्लाह की रज़ा पर राज़ी रहना, जिन चीज़ों में अल्लाह ने तकदीर को मुअल्लक किया है हमें नहीं पता, कोशिश और असबाब को इख्तियार करने की तगोदों में लगे रहना, महसिन को इख्तियार करना, बुराइयों से दूर रहना, पूरा मफहूम है कज़ा व कदर। अगर कज़ा व कदर का मफहूम वाज़ह नहीं होता तो कई तरह की गुमराहियां जन्म लेती हैं। तो खैर, कज़ा व कदर तो एक डिफरेंट मफहूम है। इमाम फखरुद्दीन राज़ी रहमतुल्लाह तआला ने बयान किया कि अल्लाह रब्बुल इज़्ज़त ने इस आयत के आगाज़ में जो पहला मौजू है इलाहियात, वजूद बारी ताला का इस्बात, तो इस सूरत के आगाज़ में, चूँकि सूरत मक्की है तो जो निज़ाम फलकी है उसको बयान किया और दावत दी। कैसे मुमकिन है कि किसी बनाने वाले के बनाए बगैर ये निज़ाम बन जाए। उसके बाद इंसानों के अजायबात को बयान किया, हैवानों के अजायबात को बयान किया। पिछले प्रोग्राम में या उससे पिछले प्रोग्राम में जो मौजू था हमारा हैवानों के मुतालिक, कि ये चुपाए हैं, इनसे तुम ये मुनाफे हासिल करते हो, ये बहरी मखलूक है, उससे ये मुनाफे हासिल करते हो, तो अल्लाह रब्बुल इज़्ज़त ने अपनी नेमतों का जिक्र करके इस निज़ाम में पाए जाने वाली जो बरकतें हैं, नेमतें हैं, रिस्क है, उसको बयान करके इंसान को ये दावत दी कि इस कायनात का एक बनाने वाला भी है। नाज़रीन मुहतरम, कुफार जब कयामत का इनकार करते थे, मरने के बाद हयात का इनकार करते थे और ये कहते थे कि हम मरकर मिट्टी हो जाएंगे, कोई हिसाब किताब नहीं है, हम हिसाब और किताब की लकीरों के दरमियान क्यों जिए, हम वो करेंगे जो हमें अच्छा लगेगा, हम वो भी करेंगे जो हमें अच्छा नहीं लगता, कोई कानून नहीं है हमारे लिए। उनका ये दावा इसलिए हुआ करता था कि वो ये कहते थे कैसे हो सकता है इंसान मर जाए, कब्र में दफना दिया जाए, कुछ सालों के बाद उसकी हड्डियां भी ना मिले, वो ज़मीन और हड्डियां एक हो जाएं, तो ये कैसे मुमकिन है कि इंसान दोबारा उठाया जाए। अल्लाह रब्बुल इज़्ज़त ने उन लोगों के अंदर जितनी अकल थी, उन लोगों के अंदर जितना ज़र्फ था और जिन चीज़ों को वो मुशाहदा करते थे, दलील कहते हैं मुसल्लमात को कि जो दोनों फरीक के नज़दीक मुसल्लम हो, तो उन चीज़ों की मिसाल के ज़रिए समझाया जिनके वो कायल थे। अनाम का जिक्र किया, अनाम का इतलाक़ चार जानवरों पर होता है, गायें भैंस नंबर एक, नंबर दो ऊँट, नंबर तीन बकरियाँ और नंबर चार भेड़ें। कि ये जो इन्हीं का दूध पिया जाता था, कि ये जो चौपाए हैं जिनका तुम दूध पीते हो, ये दूध कैसे बनता है? ये दूध दो चीज़ों से बनता है कि जब जानवर पानी पीता है और घास खाता है, इसकी जो कुदरती गिजा है जब इसके पेट में जाती है, खाया तो इसने घास है, लेकिन ये घास जब पेट में जाता है तो इसके तीन जुज बन जाते हैं। एक जुज का नाम है खून, दूसरे जुज का नाम है गोबर और तीसरे जुज का नाम है दूध। घास और पानी, इसकी शेप क्या है, इसकी शक्ल क्या है, इसके फवायद क्या हैं, लेकिन जब ये जाकर पेट में तीन चीज़ों की तरह मुंतकिल हुआ, कुछ हिस्सा खून बना और कुछ हिस्सा गोबर बना और कुछ हिस्सा दूध बना, तो जब तुम दूध को पीते हो तो फिर ये क्यों भूल जाते हो कि जिस रब ने इस घास और पानी को दूध की शक्ल दे दी, उसी को एक शक्ल में गोबर की शक्ल दी गई, उसी को एक शक्ल में खून की शक्ल दी गई, तो अल्लाह रब्बुल इज्जत इस बात पर कादिर है कि अगर इंसान मरकर मट्टी में मिल जाए तो इस मट्टी से भी अल्लाह ताला उसे उठा सकता है। जब हर जानवर के जिस्म में एक फैक्ट्री लगी हुई है, हर मादा जानवर उसके जिस्म में एक फैक्ट्री लगी हुई है, ये मुख्तलिफ चीज़ें वो बना रही है, खुद ब खुद नहीं लगी है फैक्ट्री, अल्लाह के बनाए से लगी है, अल्लाह ने तख्लीक ही इस तरह की है। आज देखें साइंस ने तरक्की कर ली है, आज इंसान जो इंसान के अंदर वो अज्जा हैं कि जिससे दूध ज़्यादा हो सकता है उस तक भी पहुंच गया है कि भाई ये जो इंसान के अज्जा अगर बढ़ा दिए जाएं तो दूध बढ़ जाएगा। बदकिस्मती के साथ हमारे मुल्क में जो भैंसों के बाड़े हैं, ख़ास तौर पर कराची में, इनको इंजेक्शन लगाए जाते हैं, इंजेक्शन ना लगाया जाए तो दूध कम होता है। तो पता चल गया इंसान को भी कि ये दूध किस खलिए से जो इसमें इजाफा हो रहा है और किस फार्मूले से बढ़ रहा है, ये अकल भी अल्लाह ने सिखाई है। तो इस आयत मुबारका में बुनियादी तौर पर तो दावत फिक्र दी गई है, वह इन्ना लकुम फिल अनआम लइबरा, और जो चौपाए हैं इसमें तुम्हारे लिए इबरत है, नुस्कीकुम मिम्मा फी बुतूनिही मिन बैनी फर्सिन व दम, कि हम तुम्हें इनके पेट से जो चीज़ें निकलती हैं, कई तरह की चीज़ें निकलती हैं, यानी इनमें खून भी है और इनके अंदर गोबर भी है, तो फरमाया हम इनके जिस्म से एक जुज वो निकालते हैं जिसे दूध कहते हैं, और जो के पीने वालों को भाता है, पसंद आता है, खुश होके पीते हैं। ये दूध अल्लाह रब्बुल इज्जत के बनाए से बना है। अवलन तो इस आयत का जो मौजू है वो इलाहियात है, वजूद खालिक पर दलाइल देने के लिए इस आयत मुबारका को बयान किया गया। अजायब बातें हवानात बयान हो रहे हैं, अभी इसी तसलसल में अगली आयत मुबारका का बयान होता है, आयत नंबर 67। आइए उसकी तिलावत और तर्जमा सुनते हैं।
जन्नत का रास्ता है, वमिन समरातिन नखील वल अनाब तत्तखिज़ून मिन्हु सकरन व रिज़्क़न हसना इन फी ज़ालिका लआयतन लिक़ौमिन यअक़िलून।
तर्जमाए कंजुल ईमान।
और खजूर और अंगूर के फलों में से कि उससे नबीज बनाते हो और अच्छा रिस्क, बेशक इसमें निशानी है अक्ल वालों को।
हमने शुरू में बात की थी फर्मेंटेशन की, के फर्मेंटेशन जो है इंसान के लिए एक बहुत बड़ी नेमत है। मैंने गुज़िश्ता दिनों एक ट्वीट भी किया था एक साइंसी पहलू के ताल्लुक से, कि मैंने एक मज़मून पढ़ा, पेंसिलिन दवा माजी करीब की बहुत बड़ी इजाद समझी गई, यानी पिछले 100 सालों के अंदर अगर आप दवाइयों में रेवोल्यूशन को तलाश करें तो पेंसिलिन जो इंजेक्शन थे बहुत बड़ी इजाद तस्वर किए गए थे। मुझे याद है बचपन के अंदर हम सरकारी अस्पतालों में जाते थे तो बाकायदा डॉक्टर पूछता था कि ये इंजेक्शन आपको रास आते हैं, इससे चक्कर तो नहीं आते आपको? जिनको चक्कर वगैरह आते थे, रास नहीं आते थे, उनको नहीं लगाए जाते थे। आजकल तो मैंने नाम ही नहीं सुना, कुछ 20 साल हो गए, 25 साल मैंने तो नाम नहीं सुना पेंसिलिन का। लेकिन एक बहुत बड़ी ईजाद थी, इतनी बड़ी ईजाद थी कि मैंने इंटरनेशनल एक वेब न्यूज़ एजेंसी है उसके पेज पर पढ़ा कि उन्होंने कहा कि जो आलमी कुव्वतें हैं वो दो चीज़ों के पीछे खुफिया प्रोग्राम चला रही थी। एक वो सबसे बड़ा बम जिसका मैं नाम क्या लूँ, और दूसरा पेंसिलीन की ईजाद जो मुख्तलिफ अकसाम के वायरस फैले और इंसान मरने लगे, ज़ख्म सही नहीं हो रहे थे, बीमारियाँ फैल रही थीं। जो माहिरीन तिब थे उन्होंने एक फंगस को तलाश किया। फंगस क्या होती है जनाब? ये जो खाने ख़राब हो जाते हैं, जैसे आप फल लेकर आए, रखे रहे उनके ऊपर एक काली झिल्ली चढ़ना शुरू हो जाती है। बाज़ औक़ात आप बिरयानी रखी हुई है उसके ऊपर भी काली झिल्ली आ जाएगी, ख़राब होना शुरू हो जाएगी। ये जो फंगस बनी इसके ऊपर किसी के बनाए बगैर नहीं बन सकती, ये भी अल्लाह ने बनाई है। इस खाने की जो अगली शक्ल अब तब्दील हो रही है, साइंस की ज़बान में फर्मेंटेशन कहलाती है, कि अब इसका ये एक नया वजूद आ रहा है, अब इस नए वजूद के अलग फवायद होंगे। इस फर्मेंटेशन के अंदर माहिरी ने तिब ने यह तलाश किया कि इसके अंदर कुछ अज्जा वो हैं कि जिससे हम पेंसिलीन इंजेक्शन या दवा बना सकते हैं। अब मामला ये था कि जब पूरे मुल्क के लिए दवाई बनानी हो तो ये अज्जा कहाँ से लाए जाए? दुनिया भर में तलाश शुरू हो गई, सबसे ज़्यादा कौन सा फल है जनाब जिस पर झिल्ली जो बने और वो हमें चाहिए अज्जा जिससे पेंसिलीन दवाई बन सके। दुनिया भर में तलाश होती रही, भागम भाग होती रही, खरबूजे में जाकर इन्हें पहली कामयाबी मिली। जब खरबूजा जलता है मतलब सड़ता है, गलता है, वो गलता है और सड़ता है और उस पर झिल्ली बनती है, उसमें बड़ी वाफिर मकदार में इन्हें जस्तों में मिले। उसके बाद फिर और तिब्बी बुनियादों पर जब शुरू हुआ मामला तो कई और चीज़ों में कामयाबी मिली। तो ये जो दूसरी शक्ल है, इसी तरीके से कई और चीज़ें, जो टाटरी है, जो टाटरी है ये भी मैं एक रिसर्च पढ़ रहा था पिछले दिनों, ये भी बाज़ किस्म के खाने हैं, ख़ास तौर पर खाने से मुराद गिज़ाएँ हैं, ख़ास तौर पर चुकंदर है, उसकी मिठास है उससे तो चीनी बनती है, लेकिन उस मिठास को जब गलाया जाता है, सड़ाया जाता है, जब उस पर फंगस पड़ती है तो उस फंगस से ये खट्टी टाटरी निकलती है जिसको खटास पैदा करने के लिए डाला जाता है। अल्लाह रब्बुल इज़्ज़त की ये कुदरत है, किस तरीके से वो हमारी ज़रूरतों को उसने पूरा फरमाया। जो चीज़ें हमें जरूर नीड थी जिन चीज़ों की, आप मौसम को देख लें, सर्दियाँ आएंगी तो माल्टे आएंगे, फिर फिल्टर आएंगे, किन्नू आएंगे, ये सारी वो चीज़ें हैं जिनके अंदर इस मौसम की जो वायरल बीमारियाँ हैं उनका इलाज मौजूद है। तो बात ये हो रही है कि फर्मेंटेशन गिज़ाओं का एक अगला अमल, मतलब इंसान जो है वो जब से उसने होश संभाला है वो दूध पीता है और दूध के जो अज्जा हैं बेशुमार अज्जा बनाता है, बेशुमार अज्जा बिला मुबालगा। नाम शुरू करें तो ख़त्म नहीं होंगे, क्या कुल्फ़ी, क्या आइसक्रीम, तो क्या जनाब फलां, तो क्या फलां, तो क्या फलां, क्या पनीर, क्या घी, क्या मक्खन और क्या दही, क्या लस्सी, क्या छाछ, लस्सी की भी कितनी किस्में, फिर दूध सादा तो दूध में सोडा मिला लें, तो दूध ये मिला लें, तो कस्तूरी मिला लें, तो ज़ाफ़रान मिला लें, सैकड़ों किस्म दूध की, यानी दूध से हम सैकड़ों सूरतों में फ़वाद हासिल करते हैं। उसकी एक शक्ल है दही। दही क्या है? अल्लाह ताला ने हमारी अक्लों में वो तरीका डाला जिससे हमने एक साइंसी अमल से इस दूध को गुजारा तो ये दही बन जाता है। अब इसकी अगली शक्ल हमारे सामने आती है। तो माजी में फर्मेंटेशन के बहुत सारे तरीके राइज थे, जैसे दूध से दही बनाना, या बाज सब्जियों या फलों से सिरका बनाना, इसी तरीके से बाज फलों से शराब बनाना, ये एक अगला अमल है। अब इस आयत मुबारका के अंदर जो फरमाया गया, व وَمِن ثَمَرَاتِ النَّخِيلِ وَالْأَعْنَابِ، بعض علماء نے مطلب کئی ایک سے زیادہ اس کی ترکیب کے اعتبار سے محذوفات بیان کیے گئے. ایک یہ ہے کہ اسیر محذوف ہے، کہ اور جو انگور ہیں اور جو کھجور ہیں ان کے شیرے سے تتخذون منہ، تم بناتے ہو سکرن. اب لفظ سکر کا کیا معنی ہے؟ لفظ سکر کا ایک معنی ہے شراب، اس کے علاوہ بھی معنی ہے وہ میں تفصیل کے ساتھ بیان کرتا ہوں. اس آیت سے ائمہ مجتہدین نے کن کن غذاؤں کے بارے میں کیا کیا احکام اخذ کیے، یہ بنیادی طور پر آج کا ہمارا موضوع ہے. تو فرمایا تم بناتے ہو اس سے سکر، ورزقن حسنا، اور اس سے بناتے ہو اچھا رزق. ان فی ذالک لآیت لقوم یعقلون، پس منظر وہی چل رہا ہے. اے لوگو، ان غذاؤں کی جو اگلی شکل پیدا ہوئی، جو فرمنٹیشن کا عمل وجود میں آیا، یہ خود بخود کیسے وجود میں آ گیا؟ تم یہ کہتے ہو مر کے مٹی میں مل جائیں گے، ہماری ہڈیاں بوسیدہ ہو جائیں گی، ہم جزے مٹی بن جائیں گے. تو دیکھو تم میٹھے کھجور تھے، اس سے کڑوی شراب کیسے بن گئی؟ یا ان کی شکل تو کچھ اور تھی، پھر تم نے جب ان کو دوسری شکلوں میں ڈھالا، دوسری شکلوں میں ڈھلنے کے بعد ان کے فوائد بھی چینج ہو گئے. دودھ کے فائدے اور ہیں، دہی کے فائدے اور ہیں. دودھ اگر گرم ہے تو دہی ٹھنڈی ہے، فوائد ہی چینج ہو گئے. تو یہ تبدیلیاں، یہ خواص اللہ رب العزت کی عطا کردہ ہیں، اور تمہارے لیے عبرت ہے کہ ان کا جو تخلیقی نظام ہے، ان کا جو کنورٹ ہونا ہے، ان کے اندر جو تبدیلیاں ہیں، ان تبدیلیوں پر غور کرو، تمہیں عبرت حاصل ہوگی. تم اس بات کے سوچنے پر مجبور ہوگے کہ اس پوری کائنات کا کوئی بنانے والا ہے، کس مربوط طریقے سے ان کے اندر یہ عمل پیدا ہوتا ہے. اجزاء پیدا ہوتے ہیں، شکلیں تبدیل ہوتی ہیں، ان کے اپنے فوائد ہوتے ہیں، ان کی اپنی شکلیں ہوتی ہیں. اب آپ دیکھیے فنگس، جسے ہم انتہائی بری چیز سمجھتے ہیں، اس بری چیز کے اندر کتنے فوائد ہیں. بھائی فنگس پیدا ہی نہ ہوتی، کھانا وہیں رکھے رکھے سڑ جاتا، تو انسان کو یہ نعمت کہاں سے ملتی کہ اس فنگس سے بھی یہ بہت ساری چیزیں بنا رہا ہے. لیکن اللہ نے اس کھانے کے جب گلنے سڑنے کا عمل پیدا ہوا، اس میں بھی ہمارے لیے ایک نعمت پیدا کی. اب جناب آتے ہیں کہ سکر سے کیا مراد ہے. حضرت ملا جیون رحمۃ اللہ تعالیٰ علیہ، تفسیرات احمدیہ جن کی کتاب ہے، بہت ہی مارکت وارہ کتاب ہے، بہت ہی عظیم کتاب ہے. 20 سال عمر تھی ان کی جب انہوں نے یہ کتاب لکھی تھی. بڑے بڑے علماء اس کتاب کے محتاج ہیں، بڑے بڑے علماء. حضرت مفتی نعیم الدین مراد آبادی رحمۃ اللہ تعالیٰ علیہ جا بجا حوالہ دیتے ہیں، اعلیٰ حضرت حوالہ دیتے ہیں، اور اکابرین حوالہ دیتے ہیں اس کتاب کا. 20 سال ان کی عمر تھی انہوں نے جب یہ کتاب لکھی، 3 سال میں یہ کتاب لکھی. اللہ پاک کی ان پر رحمتیں ہوں. یہ فرماتے ہیں کہ بات یہ ہے کہ عربی لغت کو سامنے رکھتے ہوئے، جو تابعین سے تفاسیر مروی ہوئی ہیں اس کو سامنے رکھتے ہوئے، یہاں سکر سے مراد شراب ہے. شراب. تو بھئی آیت تو مقام امتنان میں ہے، اور کہا جا رہا ہے کہ جن چیزوں کو تم استعمال کرتے ہو یہ تو رزق حسن ہیں، اور تم ان سے فائدے اٹھاتے ہو، تو یہ تو ترغیب موجود ہے اس میں، شراب کس مراد ہو سکتی ہے؟ تو علماء نے بیان کیا کہ یہ آیت چونکہ مکی ہے، شراب حرام ہوئی ہے مدینہ منورہ میں، تو ان لوگوں کی اس وقت جو کیفیت تھی کہ حرمت نازل نہیں ہوئی تھی، وہ پیتے تھے، حلت موجود تھی، تو اس حلت کے تناظر میں یہاں امتنان کا ذکر کیا گیا ہے. ایک تو اس کی ہی یہ تفسیر، اور میں نے بیان کیا کہ حضرت ملا جیون الرحمٰن نے امام زاہد رحمۃ اللہ تعالی کی تحقیق کو بیان کرتے ہوئے اس آیت مبارکہ کی یہ تفسیر بیان کی. امام زاہد رحمۃ اللہ تعالی بہت بڑے مفسر گزرے ہیں, چھٹی صدی ہجری کے مفسر ہیں اور بخارا کے رہنے والے تھے. بڑے بڑے اولیاء نے ان کی تفسیر کا درس دیا ہے. حضرت یحییٰ منیری علیہ الرحمٰ اپنے ملفوظات میں, اپنے مقالات میں جا بجا ان کی تفسیر کا تذکرہ کرتے ہیں. اور ایک زمانہ تھا کہ ہندوستان کی مساجد کے اندر اس کے درس دیے جاتے تھے, لیکن افسوس کہ آج یہ کتاب اویلیبل ہی نہیں ہے, ڈھونڈے سے بھی نہیں ملتی. سنتے ہیں صرف کہ فلاں جگہ اس کا مخطوطہ رکھا ہوا ہے. میں بھی امارات گیا تو میرے وہاں 7 دنوں میں سے 4 دن گزرے اس میں بک فیئر میں, اور 3 دن میں نے گزارے ایک بڑی لائبریری میں, انٹرنیشنل لائبریری ہے, ہزاروں لاکھوں اس میں قلمی نسخے رکھے ہوئے ہیں. وہاں مجھے اس کے 2 نسخے ملے, وہ بھی کامل نہیں تھے, سورہ نام تک تھے. پھر آ کے اور تلاش شروع کی تو 2 نسخے مجھے قلمی ملے, انٹرنیٹ سے قلمی نسخے ہیں. اس کے بعد اور تلاش, لیکن وہ اتنے صاف نہیں تھے, ایک تو بالکل ہی مطلب کہ صفحات کی ترتیب اس میں ٹھیک نہیں تھی, دوسرا قدرے صاف تھا لیکن بعض جگہوں پر پرابلم تھی, ہے یہ فارسی میں. پھر جا کے یہ معلومات حاصل ہوئی کہ ایران میں یہ چھپی ہے. پھر وہاں سے مکتبہ تلاش کیا. پھر وہاں سے مکتبہ تلاش کرنے کے بعد ایک سنی عالم دین تک رسائی حاصل کی کہ بھئی ہم کیسے منگائیں اس کو, آپ منگاؤ پھر آپ ہمیں کسی کے ذریعے بھجواؤ. تو ابھی انہوں نے آرڈر دیا ہے, ان تک پہنچے گی, اور پھر اللہ نے چاہ تو ایک آدمہ میں ہم تک یہ کتاب, عظیم الشان کتاب پہنچ جائے گی, جس کا حوالہ ملا جیون الرحمٰ بار بار دیتے ہیں. اور میں نے کتاب میں پڑھا کہ جب انہوں نے یہ تفسیر لکھی تو اپنے طالب علم کو دی کہ جاؤ لے جاؤ, دریا سے ایک ہاتھ بلند ہوگا اور اس کے حوالے کر دو. تفسیر جا کے اس ہاتھ میں دی, ہاتھ نیچے چلا گیا. پھر ایک دن طالب علم کو بھیجا کہ جاؤ ہاتھ دوبارہ بلند ہوگا اور کتابیں لے آؤ جا کر. طالب علم دوبارہ گیا اور دوبارہ لے آیا, فرمایا کہ حضرت خضر علیہ السلام تھے جن کو میں نے چیک کرنے کے لیے تفسیر دی تھی. بتائیے کتنی عظیم الشان یہ کتاب ہے. تو آپ کی یہ تحقیق ہے کہ یہاں سکر سے مراد شراب ہے, لیکن اس تناظر میں یہ آیت مبارکہ منسوخ ہے. اس کی ایک تفسیر اور بھی ہے. اس تفسیر کے بیان کرنے سے پہلے ناظرین کرام, قرآن اگر سمجھنا ہے آپ کو تو آپ کو عہد نبوی میں جاننا ضروری ہے. اس دور میں کیا غذائیں ہوتی تھیں, اس دور میں کوئی ملک شیک تو ہمیں نہیں ملتا سننے کو کہ ملک شیک بنتے تھے, ہو سکتا ہے کوئی اور شکل ہو, دودھ میں کچھ اور بنا کے پیتے ہوں. اس دور کی اپنی غذائیں ہوتی تھیں, اپنی خوشبوئیں ہوتی تھیں. جب آپ اسوائے حسنہ پر بات کرتے ہیں, نبی اکرم علیہ الصلوۃ والسلام کی سیرت پر بات کریں یا نزول قرآن پر بات کریں, تو اس دور کا جو عہد تھا, جو ثقافت تھی, جو رسم و رواج تھے, ان کو سامنے رکھنا ضروری ہے. پہلے میں حدیث پاک بیان کرتا ہوں, صحیح مسلم شریف میں ہے. حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے مروی ہے, فرماتی ہیں کہ رسول اکرم علیہ الصلاۃ والسلام کے لیے ہم مشک میں نبیذ بناتے تھے. صبح کو بناتے تو عشاء تک پیتے, عشاء کو بناتے تو صبح تک پیتے. یہ گرمی کے زمانے میں ہوتا تھا. اب نبیز کا جو لفظ ہے, اس کے 2 اطلاقات ہیں. ایک اطلاق یہ ہے کہ آپ نے کھجور پانی میں ڈال کے رکھ دی اور صبح اٹھ کے وہ پانی پی لیا, یہ پانی نبیز ہے, یہ پانی پینا سنت سے ثابت ہے. کھجور میں بھی بنائی جاتی ہے, انگور میں بھی بنائی جاتی ہے, مطلب کشمش ڈال کر رکھ دی, کھجور ڈال کر رکھ دی, صبح اٹھ کے وہ پانی پی لیا. اب اس حدیث پاک میں ایک چیز قابل غور ہے. آپ فرماتی ہیں صبح کو بناتے تو عشاء تک پی لیتے, عشاء کو بناتے تو صبح تک پی لیتے. فرمنٹیشن کا جو عمل ہے, یہ اب جیسے آپ نے پانی میں ڈالی ہے کھجوریں, یہ عمل شروع ہو جائے گا. اب اس عمل کے کئی درجے ہیں. ایک درجہ وہ آئے گا کہ شراب بن جائے گی, ایک درجہ وہ آئے گا کہ اس پانی کے اندر نہ تو جھاگ پیدا ہوئے ہیں اور نہ ہی تیزی پیدا ہوئی ہے, آپ نے منقے یا کھجوریں پانی میں ڈالی ہیں, صبح اٹھ کے پی لی. یہ ہے نبیذ, وہ جس کا سنت سے پینا ثابت ہے. نبیذ کا ایک اطلاق اور ہوتا ہے کتابوں میں, بارش شرط میں دونوں اطلاق موجود ہیں. اس سے غلط فہمی بھی پیدا ہوتی ہے کہ نبیذ کا کیا معنی ہے اور کیا نہیں ہے. ایک یہ ہوتی ہے کہ رطب کھجور جو ہے یا جو منقہ ہے یعنی انگور, اس کو پانی میں بھگویا جائے, پھر یہ پانی تیز ہو جائے. اور بعض کتابوں میں تفسیر یہ بیان کی گئی نبیذ کی کہ یہ پانی کو پھر ابالا جائے یہاں تک کہ دو تہائی پانی جو ہے وہ غائب ہو جائے. اب اس پانی کو چھوڑ دیا جائے تو اب اس کے اندر تیزی پیدا, جھاگ پیدا ہوگا, تیزی پیدا ہوگی. اس کے بعد پھر اگلا مرحلہ اس کا شراب بننے کا ہوگا, لیکن درمیان میں ایک عمل ایسا ہے کہ اس میں تیزی پیدا ہو چکی ہے. امام محمد رحمۃ اللہ تعالی علیہ وہ یہ فرماتے ہیں کہ یہ بھی ناجائز ہے. اب اگر کھجور ہیں مثال کے طور پر, وہ نہیں ہے, انگور نہیں تھا, تو انگور نہیں تھا صرف کھجور ہے, تو امام محمد علیہ رحمہ فرماتے ہیں یہ بھی ناجائز ہے. اور پینے کے معاملے میں امام محمد علیہ رحمہ کے قول پر ہی فتویٰ ہے. امام اعظم ابو حنیفہ فرماتے ہیں اگر انگور نہیں ہے اور یہ تیزی, اور یہ جو تیزی آئی ہے یہ تیزی حلال ہے جب تک کہ نشہ نہ دے. قلیل اگر کسی نے پی ہے تو وہ حلال ہوگی, اور نشہ کی حد تک پہنچے گی تو حرام ہوگی. اس قول پر فتویٰ نہیں ہے پینے کے معاملے میں, لیکن جب چیزیں پینے کے علاوہ ان کا استعمال شروع ہوا, جیسا کہ پرفیوم میں الکحل ہے, جیسا کہ یہ جو لکڑی کی پالش ہے اس میں الکحل ہے, جیسا کہ جو انجیکشن لگانے سے پہلے روئی میں ڈبو کر لگایا جاتا ہے جناب, روئی ڈبو کر اسپرٹ, اس میں الکحل ہے, تو اب امام اعظم ابو حنیفہ اور امام ابو یوسف رحمۃ اللہ تعالیٰ علیہ علیہم الرحمہ جو ہے ان کے قول پر عمل کرتے ہوئے ہم نے اس کو پاک مانا. بیرونی استعمال میں شیخین کے قول پر فتویٰ ہے, اور پینے کے معاملے میں امام محمد رحمۃ اللہ تعالیٰ علیہ کے قول پر فتویٰ ہے. واپس آ جاتے ہیں کہ سکر سے مراد اگر شراب لی جائے تو پھر یہ آیت منسوخ ہے, اگر اس سے مراد نبیذ لی جائے تو پھر یہ آیت امام اعظم ابو حنیفہ اور امام ابو یوسف علیہ الرحمہ ان کا مستدل ہے اور ان کا ماخذ ہے. لیکن ہمارے جو علماء احناف ہیں ان کا اور ہدایہ میں بھی یہی ہے کہ راجہ یہی ہے کہ یہاں سکر سے مراد خمر ہے, نبیذ مراد نہیں ہے. تو ناظرین کرام, دیکھا ایک لفظ کے تحت کتنی بڑی دنیا آباد ہے, کتنی بڑی دنیا آباد. صحیفہ فقہ اسلامی مجلس فقہی جامعہ اشرفیہ مبارک پور کی مجلس ہے, اس کے تحت پورا ایک مطلب کہ صحیفہ چھپا ہے, کو 250-250 صفحات ہوں گے. اس کا موضوع یہی نبیذ ہے, یہی الکحل ہے بیرونی استعمال میں. پھر اس کی تحقیق ہے, اس کی ریسرچ ہے, کس طرح ہوتا ہے, کس طرح بنتا ہے, کس سے بنتا ہے, تیزی کا کیا مطلب ہے, جھاگ کا کیا مطلب ہے, کائنڈس اقسام فلاں فلاں فلاں. اگر آپ ڈیٹیل دیکھنا چاہتے ہیں تو اس کا مطالعہ کریں. اگلی آیت کو بھی ہم تلاوت اور ترجمے کے طور پر سن لیتے ہیں, کیونکہ اس کی جو چیزیں تھیں وہ ہم نے بیان کر چکے ہیں, پہلے ذکر آ چکا ہے. بات وہی چل رہی ہے کہ فرمنٹیشن کا عمل, ایک چیز شہد کی مکھی نے رس چوسا یا اس کے منہ کے اندر تھوڑا بہت جو کچھ رہا, اور اس نے جا کر جب اس کو چھتے پر لگایا اب اس کی شکل ہی چینج ہو گئی. تو یہ ساری جو تذکرہ ہے, اس تذکرہ کرنے کا مقصد عبرت ہے. آیت نمبر 69 کے اندر اللہ رب العزت نے شہد کی مکھی کے اس عمل کو بیان کیا, اور مقصد یہی ہے کہ یہ عمل دیکھیں ہم, یہ کیا ہو رہا ہے, کیسے شہد کی مکھی یہ سب کچھ کر سکتی ہے, یہ اللہ کی تخلیق ہے، اللہ کی قدرت ہے، اللہ کے چاہنے سے سب کچھ ہوا ہے، ورنہ یہ نہیں ہو سکتا تھا۔ ہم چلتے ہیں آیت مبارکہ کی تلاوت اور ترجمے کی طرف، اور اس کے ساتھ ہی ہم اجازت چاہیں گے۔ اللہ رب العزت ہمیں عمل کی توفیق عطا فرمائے، آمین۔ بجاہ النبی الامین صلی اللہ تعالیٰ علیہ وسلم۔
ثم کلی من کل الثمرات فاسلکی سبل ربک ذللا یخرج من بطونها شراب مختلف الوانه فيه شفاء للناس ان في ذلك لآية لقوم يتفكرون۔
ترجمائے کنز الایمان۔
پھر ہر قسم کے پھل میں سے کھا اور اپنے رب کی راہیں چل کہ تیرے لیے نرم و آسان ہے۔ اس کے پیٹ سے ایک پینے کی چیز رنگ برنگ نکلتی ہے جس میں لوگوں کی تندرستی ہے، بے شک اس میں نشانی ہے دھیان کرنے والوں کو۔
قرآن کے احکام پہ بھی مجھ کو چلا دے، قرآن کے احکام پہ بھی مجھ کو چلا دے۔